यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेपाली सेनालाई सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रद्वारा नेकपा एमाले प्रवेश गरेका 4 सांसदलाई कार्यवाही गरिएको संघीय संसदलाई जानकारी। लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका 2 सांसदको पद खारेज, कर्णाली प्रदेशका 3 मन्त्रीको राजीनामा। चीनले अनुदानमा दिएको कोरोना विरूद्धको खोप भेरोसेल आजदेखि लगाउन शुरू गरिँदै कोरोना रोकथामका लागि लकडाउन बाहेकका अन्य विकल्पमा सरकार अघि बढ़ेको स्वास्थ्य मन्त्री त्रिपाठीको भनाई। नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै र जापानले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध 2 वर्ष थपियो। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन गरी आत्मनिर्भर हुन निर्देशन दिनुभएको छ। आर्थिक वर्ष 2077-78 रक्षा मन्त्रालयबाट संचालित विकास तथा आयोजनाको 2रो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालय स्तरको विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले COVID-19 संक्रमण नियन्त्रण र रोकथामदेखि प्रकृति संरक्षण, विपद व्यवस्थापन र पूर्वाधारहरूको निर्माण एवं राष्ट्रिय र ऐतिहासिक महत्वका गढ़ी र किल्लाहरूको संरक्षणमा सेनाले खेलेको भूमिकाको प्रशंसा पनि गर्नुभयो। उहाँले नेपाली सेनालाई सैनिक कल्याणकारी कोषको थप उपयोग गर्न पनि निर्देशन दिनुभयो। रक्षा मन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले मुलुकका लागि अनुशासित र कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्न, राष्ट्रिय सेवा दललाई सुदृढीकरण गर्न, बंकरदेखि ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो। बैठकमा प्रधान सेनापति पूर्णचन्द्र थापाले 2रो चौमासिकमा सेनाबाट संचालित अधिकांश कार्यक्रमको भौतिक प्रगति उत्साहजनक रहेको बताउनुभयो। मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रमको प्रगति सन्तोषजनक रहेको बताउनुभयो। मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद गेवालीका अनुसार राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले आयोजनासँग सम्बन्धित समस्या समाधानका लागि आपसी समन्वयमा जोड़ दिनुभयो। मन्त्रालयको चालू आर्थिक वर्षमा भौतिकतर्फ 64.89 र पुँजीगततर्फ 39.4% उपलब्धि हासिल भएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका 4 सांसदलाई कार्यवाही गरेको संघीय संसद सचिवालयलाई जानकारी गराएको छ। प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कार्यवाही गरिएको माओवादी केन्द्रले संघीय संसद सचिवालयलाई जानकारी गराएको हो। राजनैतिक दल त्याग सम्बन्धी ऐन 2073 दफा 31 र 32 बमोजिम स्पष्टीकरण माग गरी मन्त्री परिषदबाट फिर्ता आउन गरिएको निर्देशन अस्वीकार गरेकाले कार्यवाही गरिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयलाई जानकारी गराउनु भएको छ। लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका 2 सांसदको पद खारेज भएको छ। प्रदेशसभाको हिजो बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा नियमावली तथा राजनैतिक दल सम्बन्धी ऐन बमोजिम रूपन्देही क्षेत्र नम्बर 1 खबाट निर्वाचित दधिराम न्यौपाने र गुल्मी क्षेत्र नम्बर 2 खबाट निर्वाचित दिनेश पन्थीको सांसद पद खारेज भएको जानकारी गराउनुभयो। सर्वोच्च अदालतले नेकपा खारेज गरी माओवादी केन्द्र र नेकपा एमाले बिउत्याइदिएपछि नेउपाने र पन्थी एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कार्यवाही गरेर सांसदको पद खारेज गर्न प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो। यसैबीच लुम्बिनी प्रदेशसभाको 7औं अधिवेशन हिजोदेखि अन्त्य भएको छ। उता कर्णाली प्रदेशका 3 जना मन्त्रीले हिजो सामूहिक राजीनामा दिनुभएको छ। नेकपा एमाले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेबाट सरकारमा सहभागी सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा पत्र बुझाउनु भएको हो। नेकपा विभाजनपछि एमाले 1 चैत 5 गते माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। 40 सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका 20, माओवादी केन्द्रका 12, नेपाली कंग्रेसका 6 र राप्रपाका 1 जना सांसद हुनुहुन्छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले भारत सहित अन्य छिमेकी मुलुकहरूमा बढ़दै गरेको कोरोना भाइरस संक्रमणले नेपालमा आउन सक्ने जोखिमको आकलन गरी आवश्यक सतर्कता अप्नाउन तथा रोकथाम एवं नियन्त्रणको पूर्व तयारी गर्न सरकारलाई निर्देशन दिएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका काम कार्यवाहीको अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न हिजो सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई विगतको अनुभवका आधारमा क्वारेन्टीन तथा आइसोलेसन सेन्टरहरू व्यवस्थित गर्ने लगायतका पूर्व तयारीहरू गर्न निर्देशन दिएको हो। त्यस्तै बैठकले प्रयोगशाला तथा अस्पतालहरूमा देखिएको जनशक्ति अभावको समस्यालाई तत्काल सम्बोधन गरी तयारी अवस्थामा राख्न तथा आईसीयू बेड अक्सिजन लगायतका सुविधाहरू सबैलाई सहज रूपमा उपलब्ध हुने गरी व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। त्यस्तै बैठकले पीसीआर परीक्षण तथा कोरोना विरूद्धको खोप सबै नागरिकका लागि उपलब्ध हुने गरी व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीले स्वास्थ्य संस्थाहरूमा देखिएको जनशक्ति अभावलाई सम्बोधन हुने गरी मन्त्रालयले कर्मचारी समायोजन पुनरावलोकन गर्न लागेको बताउनुभयो। मन्त्री त्रिपाठीले कोरोना विरूद्धको खोप तथा अन्य स्वास्थ्य सामग्रीको अभाव नहुने गरी आपूर्तिका लागि मन्त्रालयले पहल गरिरहेको पनि बताउनुभयो। समितिकी सभापति जयपुरी घरतीको अध्यक्षतामा बसेको बैठकमा सांसदहरू खगराज अधिकारी, उमाकान्त चौधरी, जीवनराम श्रेष्ठ, मानबहादुर विश्वकर्मा लगायतले भारतसँगको खुला सीमाका कारण आउन सक्ने जोखिमका आधारमा सीमावर्ती पालिकाहरूको क्षमता अभिवृद्धिमा जोड़ दिन तथा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुरूपका क्वारेन्टीन तथा आइसोलेसन केन्द्रको क्षमता बढ़ाउन माग गर्नुभएको थियो। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीले चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोविड 19 विरूद्धको खोप भेरोसेल आजदेखि लगाउन शुरू गरिने बताउनु भएको छ। नेपाल स्वास्थ्य सम्मेलन 2021 हिजो काठमाडौँमा उद्घाटन गर्नुहुँदै मन्त्री त्रिपाठीले 40 59 वर्ष उमेर समूहका व्यक्तिलाई उक्त खोप दिइने बताउनुभयो। मन्त्री त्रिपाठीले भारतमा संक्रमण बढ़दै गएकाले नेपालमा पनि फेरि संक्रमणको जटिलता थपिएको बताउनुभयो। मन्त्री त्रिपाठीले हाल लकडाउनको कुनै सम्भावना नरहेको पनि उल्लेख गर्नुभयो। लकडाउन बाहेकका विकल्पमा सरकार अघि बढ़ने पनि मन्त्री त्रिपाठीले बताउनुभयो। नेपालका लागि अमेरिकी राजदूत ऱ्यान्डी बेरीले कोविड 19 महामारी निर्मूल गर्न सरकार, व्यवसायी, गैर सरकारी संस्था र नागरिक समाजबीचको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो। हिजो देशभर थप 260 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 4,243 पीसीआर परीक्षणमा 260 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,78,470 पुगेको छ। हिजो थप 113 जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन्। हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या 2,73,455 पुगेसँगै संक्रमणबाट निको हुने दर 98.2% पुगेको छ। हाल मुलुकभरमा 1,979 जना सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री रहेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भयो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बा आम्फेले व्यक्तिले कब्जा गरेका कतिपय जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यलाई सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिएको बताउनु भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेको 100 दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दूषित मनासय राखेर गैरकानूनी रूपमा व्यक्तिले दर्ता गराएको बाँकी जग्गालाई पनि सरकारले फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभयो। मन्त्री तुम्बा आम्फेले जग्गाधनी, लेखापढ़ी व्यवसायी र कर्मचारी इमान्दार भएमा बिचौलियाको नाममा हुने आर्थिक चलखेल सहज रूपमा रोक्न सकिने बताउँदै भूमि व्यवस्थापनका क्षेत्रमा जति समस्या छ त्यति नै उपचारको बाटो रहेको बताउनुभयो। मन्त्री तुम्बाम्फेले भू स्वामित्व र जग्गा दर्ता प्रणालीलाई थप विश्वसनीय भरपर्दो र वैज्ञानिक बनाउन हाल प्रचलित लिखित दर्ता प्रणालीबाट हक दावी दर्ता प्रणालीमा परिवर्तन र स्तर उन्नति गर्ने निर्णय भई लागू गर्ने सन्दर्भमा अध्ययनको चरणमा रहेको जानकारी पनि दिनुभयो। भौतिक योजना तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले तमोर जलाशयुक्त जल विद्युत आयोजना निर्माणका लागि लगानी बोर्डले स्रोत जुटाउने कार्य अघि बढ़ाएको बताउनु भएको छ। हिजो पाँच थरको फेदिममा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री नेम्बाङले सरकारले विकास योजनालाई तीव्र गतिमा अघि बढ़ाइरहेको पनि बताउनुभयो। उहाँले सरकारले समृद्धिका यात्रामा अघि बढ़दै गर्दा पार्टीभित्रको द्वन्दका कारण सोचे जति प्रगति हुन नसकेको पनि बताउनुभयो। काठमाडौँ उपत्यका सहित देशभरि वायु प्रदूषण फेरि बढ़ेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ। वन जंगलमा लागेको डणेलोका कारण वायु प्रदूषण फेरि बढ़ेको वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दु विक्रम जोशीले जानकारी दिनुभयो। उहाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कन परे अनिवार्य मास्कको प्रयोग गर्न समेत अनुरोध गर्नुभयो। उहाँले वायु प्रदूषणका कारण फोक्सोमा क्यान्सर, मुटु सम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता जटिल समस्या देखिने भएकाले विशेष सावधानी अपनाउनु पर्ने पनि बताउनुभयो। अहिले घाम नलाग्ने, चिसो हुने, नाक आँखा पोल्ने असर देखिने भएकाले स्वास्थ्य सुरक्षामा थप सावधानी अपनाउनु पर्ने चिकित्सकहरूले सुझाव पनि दिएका छन्। नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ। महासंघको नयाँ विधान अनुसार पहिलो पटक प्रत्यक्ष निर्वाचन हुन लागेको हो। महासंघको नयाँ नेतृत्वका लागि केन्द्रीय अध्यक्षमा विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकीले उम्मेद्वारी दिनुभएको छ। सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहण गर्न 37 आरोही समूहले आरोहण अनुमति पाएका छन्। पर्यटन विभागले हालसम्म वसन्त यामको आरोहणका लागि सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि 37 आरोही समूहलाई आरोहण अनुमति दिएको जनाएको छ। सगरमाथाका 18 सहित 37 आरोही समूहका 303 आरोहीलाई आरोहण अनुमति दिएको विभागले जनाएको छ। सगरमाथा आरोहणका लागि मात्रै 18 आरोही समूहले अनुमति लिएको छ। हालसम्म सगरमाथाको 18 आरोही समूहसहित 37 आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिनुभयो। विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढ़ी सगरमाथा आरोहणको रहेको छ। विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनासुलु, धौलागिरी, लोत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्न आरोहण अनुमति दिएको छ। बझाङको तलकोट गाउँपालिका एक चौडामा पानी ट्याङ्की फुटेर स्थानीय 52 वर्षीय गोकुल कुँवरको घटनास्थलमै मृत्यु र 48 वर्षीय सुन्दरी देवी कुँवरको उपचारका क्रममा मृत्यु भएको छ। बझाङका स्थानीय तहहरूले आर्थिक वर्ष 2077-78 विभिन्न योजनाहरू समयमै सम्पन्न गर्ने गरी काम अगाडि बढ़ाएका छन्। आर्थिक वर्षको अन्त्यमा गरिएका काम दिगो एवं प्रभावकारी नहुने र बजेट समेत फ्रिज हुन सक्ने भएकाले स्थानीय तहहरूले समयमै काम सक्न जोड़ दिएका छन्। बझाङबाट संवाददाता जगदीश रोकाएको यो रिपोर्ट।
आर्थिक वर्षको अन्तमा योजनाको काम हतारमा हुँदा प्रभावकारी र गुणस्तर नहुने साथै रकम दुरूपयोग र फिरिज हुने अवस्थालाई कम गर्नका लागि बझाङका स्थानीय तहले यो वर्ष योजनाका कामहरू छिटो छरितो गराउन जोड़ दिइरहेका छन्। संघ प्रदेश स्थानीय तहबाट विनियोजन भएका योजनाहरूको काम अहिले जिल्लामा धमाधम भइरहेका छन्। गाउँपालिकामा भइरहेका योजनाहरूको कामबारे बताउँदै खप्तरछान्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकाया,
खप्तरछान्ना गाउँपालिकामा दुई योजना भन्दा बाहेक अरू योजना छैन, हाम्रो 95 भन्दा ओभर नै गइसक्यो।
उहाँ जस्तै बुङ्गल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर रोकाया,
हामीले यस आर्थिक वर्ष 77-78 लागि नगरपालिकाबाट विनियोजन भएका योजनाहरू तथा संघ र प्रदेशबाट आएका योजनाहरूको अधिकांशको समाप्त भइसकेको अवस्था पनि हो। यसको साथसाथै सानातिना योजनाहरू उपभोक्ता समितिहरूले निर्माण गरी रकम भुक्तानी लिइसकेको अवस्था पनि छ र यस वर्षमा सशस्त्र योजनाहरू मध्येबाट भवन निर्माण लगायतका कार्य बाहेक अन्य कार्यहरू कुनै बाधा व्यवधान आएन भने चाँडैभन्दा चाँडो यी कामहरू सम्पन्न हुने अवस्था।
तलकोट गाउँपालिकामा भइरहेका योजनाहरूको कामबारे बताउँदै गाउँ कार्यपालिकाकी सदस्य रना धामी,
तलकोट गाउँपालिकाको कुरा एकदेखि सातवटासम्म हामीले उपभोक्ता समितिलाई तालिम दियौं, सम्झौता गर भन्यौं, त्यही पछाडि अब खाता खोल भन्यौं, पहिलो किस्ता माग गर भन्यौं, प्रदेशका योजना संघका योजना चाहिँ पहिलो किस्ता मागिसक्यो, ठूला ठूला योजनाहरू काम चालु नै छन्। तलकोट गाउँपालिकाका हाम्रा 5 लाख भन्दा मनिका योजना सिद्धिसके, 5 लाख भन्दा माथिका योजना चाहिँ आधी काम सिद्धिएको र अध काम हुनु बाँकी रहेको छ।
संघ र प्रदेश सरकारबाट आर्थिक वर्षको अन्तमा केही बजेट मात्र योजनाहरू आउने हुँदा त्यस्ता योजनाहरूको खासै उपलब्धि नभएको गुनासो गर्ने स्थानीय तहका प्रमुखहरूले नेपाल सरकारले पहिलो चौमासिकमै रकम निकासा गर्न सके, संघ प्रदेश र स्थानीय तहका योजनाहरूको दिगोपना र पारदर्शिता गर्न सकिने उनीहरूको भनाइरहेको छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
अब के अन्तर्राष्ट्रिय समाचार। जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरू दुई वर्ष थप गरेको छ। उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुंग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रतिबन्ध लम्ब्याएको हो। जापानले लगाएको प्रतिबन्धमा उत्तर कोरियाले विश्वका अरू देशसँगको व्यापारमा प्रतिबन्ध लगाउने तथा मानवीय उद्देश्य बाहेक उत्तर कोरियामा दर्ता भएका जहाजहरूलाई जापानी बन्दरगाहमा प्रवेश नदिइने उल्लेख छ। उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम विरूद्ध संयुक्त राष्ट्रसंघीय प्रतिबन्धलाई पनि जापानले अनुसरण गर्ने जनाएको छ। विगत दुई दशकदेखि रसियाको सर्वोच्च पदमा रहन सफल राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् 2036 पदमा रहिरहने संवैधानिक बाटो खुल्ला भएको छ। रसियाको संसद डुमाले राष्ट्रपतिको कार्यकाल अझै दुई पटकसम्म कायम हुन सक्ने गरी संविधानमा गरेको संशोधनलाई राष्ट्रपति पुटिनले स्वीकृति प्रदान गरेपछि अब पुटिन आगामी 6-6 वर्षको थप दुई कार्यकालसम्म राष्ट्रपति हुन बाटो खुल्ला भएको छ। रसियामा राष्ट्रपति पुटिनले एकलौटी शासन गरेर तानाशाह बन्ने प्रयास गरेको भन्ने आवाज उठिरहेका बेला राष्ट्रपतिको कार्यकाल बढ़ाउने सम्बन्धी नयाँ व्यवस्था लागू भएको हो। इरान र विश्व शक्ति समूह को बीचमा मंगलबारबाट अस्ट्रियाको भियानामा आणविक सम्झौता सम्बन्धी छलफल भएको छ। चीन, रसिया, जर्मनी, फ्रान्स र बेलायतका प्रतिनिधिसँग इरानले छलफल गरेको हो। वार्तापछि मंगलबार इरानका विदेश मन्त्रीले उक्त वार्ता फलदायी भएको बताउनु भएको छ। यसैगरी अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एकल रूपमा त्याग्नु भएको यी देशहरू बीचको संयुक्त वृहत कार्ययोजनालाई कसरी पुनस्थापित गर्ने भन्ने विषयमा पनि छलफल अघि बढ़ेको बताइएको छ। भारतमा कोरोना संक्रमितको संख्या अत्याधिक बढ़न थालेपछि कतिपय राज्यहरूले रात्रिकालीन कर्फ्यू जारी गरेका छन्। भारतमा गत 24 घण्टामा 1,15,000 भन्दा बढ़ी नयाँ संक्रमित थपिएका छन्। यो संख्या अघिल्लो 24 घण्टामा 96,000 भन्दा बढ़ी रहेको थियो। गत 24 घण्टामा ब्राजिल र अमेरिकामा क्रमशः 82,000 भन्दा बढ़ी र 61,000 भन्दा बढ़ी नयाँ संक्रमित थपिएका छन्। विश्वभर हालसम्म 13,30,06,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने 10,72,51,000 भन्दा बढ़ीमा संक्रमण निको भएको जनाइएको छ। विश्वभर हालसम्म 28,85,000 भन्दा बढ़ीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। नाइजेरियाको दक्षिण पूर्वी भाग स्थित एउटा कारागारमा सशस्त्र बन्दुकधारी समूहले आक्रमण गरी त्यहाँ बन्दी जीवन बिताइरहेका कम्तीमा 1,800 संख्याका कैदी बन्दीलाई भगाएका छन्। विस्फोटक पदार्थ पड़काएर जेल परिसरभित्र प्रवेश गरेका सशस्त्र समूहले गरेको कारागार आक्रमणपछि भागेका 6 कैदीबन्दी कारागार फर्किएका छन् भने 35 भाग्न अस्वीकार गरेको बताइएको छ। अब आर्थिक समाचार।
यो साताको पहिलो दिन आइतबारदेखि कारोबारमा नयाँ रेकर्ड बनाउन थालेको नेपाली शेयर बजारको परिसूचक नेप्सेले मंगलबार पनि नयाँ रेकर्ड निर्माण गरेको छ। सोमबारको उच्च 2,658.74 बिन्दुको रेकर्ड ब्रेक गर्दै मंगलबार नेप्से सूचक नयाँ उचाइमा पुगेको हो। यस दिन नेप्से सूचक 0.59% अर्थात 15.72 अंकले बढेर 2,674.46 बिन्दुमा पुगेको छ। यो अहिले समयकै उच्च बिन्दु हो। मंगलबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन 213 कम्पनीका 1,61,08,479 किता शेयरहरू 7,47,77,00,000 रुपियाँमा किनबेच भएका छन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर 4 र 5 निर्माण भएको 22.1 मेगावाटको माथिल्लो चाकु ए जल विद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ। निजी क्षेत्रको शिवश्री हाइड्रो पावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत मंगलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको र एक सातापछि व्यापारिक उत्पादन शुरू गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिनुभयो। प्रति मेगावाट 22 करोड़ लगानी भएको आयोजनाबाट हाल दैनिक सरदर 3.5-4 मेगावाट विद्युत उत्पादन भएको छ। तनहुँको बन्दीपुरलाई साहसिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने भएको छ। बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न पर्यटन पूर्वाधारहरू र केबल कार निर्माण भइरहेको छ। बन्दीपुर केबल कार एण्ड टुरिज्मले करिब 2 अर्बको लागतमा पर्यटकीय अवधारणा अनुरूप पर्यटन पूर्वाधार र केबल कार निर्माण
गरिरहेको हो। बन्दीपुरमा मिनी ग्रेटवाल, साइकल लेन, जंगल सफारी लगायतका पूर्वाधारमा समेत लगानी गरी केबल कार निर्माण कम्पनीले पर्यटन प्रवर्धनको योजना बनाएर बन्दीपुरलाई साहसिक पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न लागि केबल कारका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो। केबल कार निर्माण कम्पनीले आफ्ना सहायक कम्पनी मार्फत अग्लो बन्जी जम्पको निर्माण, जंगल पिङ, 1800 मिटर लामो स्पाइडर जीप लाइन, 50 मिटर लामो सिसाको पुल समेत बनाउने गरी डीपीआर तयार गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो। मनोरञ्जन पूर्ण पूर्वाधार निर्माण गरी दैनिक 5000 पर्यटक बन्दीपुरमा भित्राउने योजना बनाएको पनि कम्पनीले जनाएको छ। बन्दीपुरमा निर्माणाधीन केबल कारको 65% निर्माण कार्य सम्पन्न भएको छ।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
मोफसलका प्रतिष्ठित फुटबल प्रतियोगिता सिमरा गोल्ड कपको 11 संस्करण चैत्र 31 गतेदेखि 12 सिमरामा शुरू हुने भएको छ। 10 संस्करणसम्म सिमरा गोल्ड कपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यस वर्ष भने जितपुर सिमरा गोल्ड कप नामाकरण गरिएको आयोजकले जनाएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने प्रतियोगिता 20 गतेदेखि शुरू हुने भनिए पनि व्यवस्थापन तयारी नपुगेकाले खेल अनिश्चित बनेको थियो। तर हाल सबै तयारी करिब सकिएकाले चैत्र 31 गतेदेखि शुरू हुने आयोजकले जनाएको छ। सिमरा रंगशालामा हुने प्रतियोगितामा ए डिभिजनका 6 आयोजक र मोफसलका 6 गरी 12 टीमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष लामाले जानकारी दिनुभयो। 2075 माघमा सञ्चालन भएको अघिल्लो संस्करणका विजेताले 6 लाख र उपविजेताले 3,01,000 प्राप्त गरेका थिए। गत वर्ष भने कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो। नेपाल सोतोकान कराते डो एसोसिएशन भक्तपुरले 4 राष्ट्रिय सोतोकान कराते च्याम्पियनशीप एवं सूर्य विनायक एक मेयर कप 2077 को आयोजना गर्ने भएको छ। यही चैत्र 28 गते शनिबार आयोजना हुने प्रतियोगितामा देशभरका 7 सोतोकान कराटेको 32 डोजका 150 भन्दा बढी खेलाड़ीको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई नगद पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। उत्तर कोरियाले यस पटक जापानमा हुने ओलम्पिक खेलमा सहभागिता नजनाउने भएको छ। कोविड 19 को खतरा औल्याउँदै उत्तर कोरिया सरकारले यस्तो निर्णय लिएको हो। दक्षिण कोरियाले उत्तरसँग स्थगित सीमा बैठक पुनः शुरू गर्न खेललाई उपयोग गर्ने आशा राखिएको बेला उत्तर कोरियाको यस्तो निर्णय आएको हो। सन् 2018 दुवै कोरियाले संयुक्त टोली ओलम्पिकमा पठाएपछि दुवै कोरियाबीच केही समय सम्बन्ध राम्रो बनेको थियो।
अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 87%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:48 भयो भने सूर्यास्त भरे साँझ 6:25 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाली सेनालाई सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रद्वारा नेकपा एमाले प्रवेश गरेका 4 सांसदलाई कार्यवाही गरिएको संघीय संसदलाई जानकारी। लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका 2 सांसदको पद खारेज। कर्णाली प्रदेशका 3 मन्त्रीको राजीनामा। चीनले अनुदानमा दिएको कोरोना विरूद्धको खोप भेरोसेल आजदेखि लगाउन शुरू गरिँदै कोरोना रोकथामका लागि लकडाउन बाहेकका अन्य विकल्पमा सरकार अघि बढ़ेको स्वास्थ्य मन्त्री त्रिपाठीको भनाई। नेपाली पत्रकार छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै र जापानले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध 2 वर्ष थपियो। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।